यसका साथै बीबीसी नेपाली सेवाको बिहानी पख यही समाप्त हुन्छ। भरे बेलुकी पौने 9 बजे हामी साझा पख लिएर उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
सुरक्षित र समृद्ध होस् जिन्दगीको सेरो फेरो
भोलिको लागि सोच्नु पर्ने कर्तव्य हो तिम्रो मेरो
दुःख हुन भोलिलाई बिमा गरौ है नेशनल लाइफ इन्स्योरेन्समा बिमा गरौ है।
विगत 30 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेपाल सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक प्रवर्धक रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
सीधा प्रश्नको सीधा उत्तर कार्यक्रम तो बहस हरेक दिन बिहान 7:30 बजेदेखि 8:15 बजेसम्म मात्र सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा।
दिनेश एफएम 93.8 टाइम सिक
इट्स 7:30 AM।
भेरी गुड मर्निङ, नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिम प्रदेशको विकासप्रति समर्पित एफएम दिनेश एफएम 93.8 मेगाहर्जमा कार्यक्रम बहासको पर्खाइमा बस्नुभएका आदरणीय सम्पूर्ण श्रोता एवं त्यसै गरी हामीलाई लाइभ हेरिरहनुभएका आदरणीय सम्पूर्ण देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दर्शक महानुभावहरूमा हार्दिक स्वागत एवं अभिवादन टक्राउन चाहन्छु। कार्यक्रम बस्दा मनोभरा स्थानक र हामी दुनु विभिन्न विषयमा चर्चा परिचर्चा बहस छलफल कुराकानी गर्छौँ। यहाँहरू सबैलाई थाहा छ हरेक विषयवस्तुमा माथि हामी चिरफार गर्छौँ। यहाँहरू सबैलाई अवगत भएको कुरा हो हामी हरेक विषयवस्तुमाथि हामी दिनहुँ चिरफार गर्छौँ। र पछिल्लो समय तपाईँहरू सबैलाई थाहा छ स्थानीय तहका कर्मचारीहरूको अभावका कारणले चाहिँ काम हुन नसकिरहेको भनिरहँदा ग्रामीण क्षेत्रमा हेर्ने हो र गाउँ विकास समितिमा अहिले पनि हेर्ने हो भने गाउँपालिकामा कि धमाधम उपभोक्ता मार्फत चाहिँ काम भइरहेको भन्ने कुराहरू बाहिर आइरहँदा यस विषयमा हामी आगामी दिनमा अर्थात् भोलि चर्चा गर्दैछौँ। किनभने गाउँ परिषदको भर्खरै भएको सम्पन्न अधिवेशनबाट चाहिँ एउटा नेतृत्व आएको छ र नेतृत्वको कुरा गर्ने भने डोटीमा पनि त्यस्तै समस्या छ, दार्चुलाबाट पनि समस्याको कुराहरू आएको छ। उपभोक्ताहरू आफ्ना कार्यकर्ता र आफ्ना निकट मान्छेलाई मात्रै भर्ना गर्ने अनि बजेटको चाहिँ चरम दुरुपयोग गरेको कुराहरू पनि एकातिर छ भने पछिल्लो समय चौमासिक बजेटको जुन किसिमले चाहिँ कार्यान्वयन हुनु पर्थ्यो स्थानीय तहको 2 चौमासिक सुरु भएको छ अर्थात् 8 महिना सुरु भइसकेको छ आर्थिक वर्षको सुरु भइसकेपछि भने प्रदेश सरकारको चाहिँ पहिलो चौमासिक बजेटको कार्यान्वयनको प्रतिशत मैले अस्ति पनि भने 1.66% भनेको अत्यन्तै निराशाजनक र यो खेद लाग्दो कुरा हो। किनभने यो किसिमको यति गतिमा जाने हो भने प्रदेश सरकारको विकासको झझलको स्पष्टै देख्न सकिन्छ। किन यसरी कार्यान्वयन हुन सक्दैन? पुँजीगत खर्चतर्फ कुरा गर्ने हो भने टोटल बजेट सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष 75 क्षेत्रका लागि विनियोजित गरिएको रकम हो। खास गरी तपाईँहरू सबैलाई थाहा छ 25,56,56,00,000 रुपियाँ बजेट भनौँ न एउटा शीर्षक चाहिँ तयार पारिएको छ, अनुमानित बजेट पारिएको छ भने जसतर्फ चाहिँ पुँजीगततर्फ 11,71,00,00,000 रुपियाँ छ जुन चाहिँ टोटल प्रतिशतको हिसाबले हेर्ने भने 46.14% देखिन्छ भने त्यसै गरी चालुतर्फ अलिकति बेसी देखिन्छ 13,35,00,00,000 रुपियाँ देखिन्छ जुन चाहिँ टोटल बजेटको 53.26% हो। र यो हेरिरहँदा उहाँहरूको तथ्याङ्कलाई मध्यनजर गरिरहँदा यो बजेट कार्यान्वयनको विषयमा आज हामी कुराकानी गर्दैछौँ। किन प्रदेश सरकार जुन छलाङ मार्नु पर्थ्यो हामी अब विकासको छलाङ मार्छौँ भनेर उहाँहरूले तर्क दिइरहनु भएको छ, तर तर्कले मात्र होइन अब काम गर्ने दिशा र भिजनले बताउँछ कि तपाईँहरूको गन्तव्य कसरी स्पष्ट हुन्छ। किनभने बजेटको कार्यान्वयन प्रतिशत हेर्ने भने अत्यन्तै निराशाजनक एराउन्ड 1.66 भनेको यो अत्यन्तै कमजोर हो। यसले देखाउँछ हाम्रो मेकानिजम, हाम्रो कार्यप्रणाली र हाम्रो भिजन कस्तो छ र हामीले कस्ता योजनाको प्रक्रिया या योजना छनौट गर्दैछौँ त्यसले स्पष्टै हुन्छ कि वास्तवमै समृद्ध प्रदेश, एक नम्बर प्रदेश बनाउँछु भनेका नेताहरू कि भाषणमै हुन् या वास्तवमै काम गर्नलाई उहाँहरूले त्यो प्रणाली र कार्यविधिलाई मेकानिजमलाई चाहिँ युज गर्दै हुनुहुन्छ त कि भाषणमा मात्रै हामी सुदूरपश्चिमलाई समृद्ध प्रदेश बनाउँछौँ र अब विदेश जानु पर्दैन, खाडी जानु पर्दैन, भारतमा चौकीदारी गर्नु पर्दैन, नेपालमै हामी समृद्धिको खाका तयार पार्छौँ भनेर भाषण गर्ने नेताहरूले एकपटक सोच्दा हुन्छ कि वास्तवमै सुदूरपश्चिमको गरिबी र यहाँको विकास पछाडि पर्नुको पछौटेपनका कारण पनि यस्तो भएको हो कि वास्तवमै हाम्रा नेता दूरगामी एउटा भिजन नभएका कारण हो त। यिनै विशेष सन्दर्भमा कुराकानी गर्दैछौँ आजको यो विशेष परिस्थितिमा। पहिलो अंशमा हामी कुराकानी गर्दैछौँ राष्ट्रिय योजना आयोगका एकजना महत्त्वपूर्ण सदस्य जो लामो समयदेखि सुदूरपश्चिमप्रति चिन्तित हुनुहुन्छ र उहाँले सुदूरपश्चिमका लागि समन्वय गर्दै विभिन्न योजना राष्ट्रिय स्तरमै तयार पार्दै हुनुहुन्छ। पछिल्लो समय यसै विषयमा हामी कुराकानी गर्छौँ भने त्यसपछि हामी जनताका भोइसहरू लिन्छौँ। यस यति भन्दै म यतिखेर हाम्रो बिचमा हाम्रा आजका अतिथि जोडिसक्नु भएको छ, उहाँलाई म कार्यक्रममा वेलकम गर्छु। राष्ट्रिय योजना आयोगका सदस्य एवं सुदूरपश्चिमका लागि समन्वय गरिनुभएका अत्यन्तै योजनाका विज्ञ हुनुहुन्छ सुशील भट्ट हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। सुशीलजी यहाँलाई स्वागत छ दिनेश एफएमको यो तातो बसमा।
धन्यवाद।
आराम हुनुहुन्छ सुशीलजी?
के
छ पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ सुशीलजी तपाईँ?
अब हामी त 15 अवधिको योजनाको आधार पत्रको तयारीमा छौँ। योजना पनि आयोजना गेम चेन्जर प्रोजेक्टहरू पहिचान गरी योजनामा ब्याकअप गर्नुपर्ने हुन्छ। यस अगाडि त्यो परिपाटी उनी गरेको थिएन। डिटेल इकोनोमिक प्लानिङ एक्सर्साइजमा इन्भल्भ हुनुपर्ने हुन्छ। अनि एउटा आइडियल सिचुएसन 25 वर्षपछि चाहिँ मुलुक कहाँ पुग्छ भन्नको लागि एउटा खालको दीर्घकालीन सोच र नेसनल भिजन, नेसनल गोल, लक्ष्य, उद्देश्य र रणनीतिहरू तयार गर्दैछौँ। र त्यससँगै सादृश्यता हुने गरी अब प्रदेश सरकारले पनि आफ्नो पहिलो आवधिक योजना बनाउनु छ र त्यसको लागि अहिले मैले अस्ति आएर राष्ट्रिय योजना आयोगले अब सिप र ज्ञान आदान प्रदान गर्ने सेन्सिटाइज गर्ने काम चाहिँ हामीले प्रदेश सुदूरपश्चिम प्रदेश सरकारका चाहिँ अब सबै एक्जिक्युटिभ प्रोग्राम भनौँ, यो कर्मचारीहरू लगायत सबैसँग राखेर 4 दिन 10 टेक्निकल सेसन पनि चलायौँ। र अब यो परियोजना ब्याङ्क भन्ने कन्सेप्ट एउटा चाहिँ अगाडि सारेका छौँ। अलि एडहकिजममा चाहिँ हामीले आयोजनाहरू छनौट गर्ने परिपाटीलाई निरुत्साहित गर्नुपर्छ, विकासलाई रिजल्ट बेस्ड फ्रेमवर्कमा लानुपर्छ, रिजल्ट ओरिएन्टेड हुनुपर्छ भन्नको लागि चाहिँ यो एउटा नयाँ कन्सेप्ट चाहिँ प्रारम्भिक चरणको परियोजना ब्याङ्क चाहिँ
भने तपाईँहरू एउटा प्लानिङ गर्दै हुनुहुन्छ, मास्टर प्लानको आधारमा चाहिँ योजनाहरूको चाहिँ बाँडफाँड गर्दै हुनुहुन्छ र अबको 25 वर्षपछि चाहिँ नेपाललाई एउटा समृद्ध मुलुक बनाउने योजनामा तपाईँहरू पनि लागिरहनु भएको छ, त्यसो भए यसो भन्दा हुन्छ? त्यो सम्भव छ र सुशील भट्टजी, किनभने नेपालको गति हेरिरहनु भएको छ यहाँले, मैले सुदूरपश्चिम प्रदेशको आज विशेष अङ्कमा तपाईँलाई जोडिरहेको छु र देशभरिको यतिखेर हेर्ने भने सरकारको 9 महिने कार्यकाल, विकास निर्माणको गति, ठेकेदारको लापरवाही र बजेटको कार्यान्वयनमा उपभोक्ताको बढी सक्रियताले के हामीले सोचेको समृद्ध मुलुक सम्भव छ र सुशील भट्टज्यू?
अब सम्भव छ, हेर्नुहोस् हामीले अलिकति एउटै कुरा मात्र म गर्न चाहन्छु, जहिले पनि गर्ने गरेका छु, यो विकास व्यवस्थापनको सिद्धान्त अनुरूप हामीले आफूलाई अपरेट गर्नुपर्छ, त्यो अनुरूप हामी चल्नुपर्छ। त्यो भनेको हाम्रो चाहिँ रिसोर्सको म्यापिङ गर्नुपर्छ, हाम्रो क्यापेसिटी के हो र कुन खालको इन्स्टिट्युसन फ्रेमवर्क चाहिन्छ, भनौँ न संस्थागत संरचना कस्तो हुनुपर्छ, कस्ता खाले आयोजना चाहिँ हामीले छनौट गर्नुपर्छ, प्रायोरिटाइजेसनका कुराहरू आउँछन्। एकैचोटि हामीले चाहिँ अब जस्तो फर इक्जाम्पल सुदूरपश्चिमकै कुरा गरौँ, 2500 आयोजनाहरू हामीले चाहिँ भौतिक पूर्वाधार क्षेत्रमा खडा गरेका रहेछौँ, 900 चाहिँ सामाजिक विकासमा गरेका रहेछौँ।
सबैभन्दा बढी दुईटामै छ, दुईटामै बढी छ सर।
गेम चेन्जर आयोजना कुन हुन् भनेर त हामीले पहिचान गर्नु पर्ला नि। सपिङ लिस्ट या मेन्यू बनाउँदाखेरि पनि पहिला त ब्रेकफास्ट खान्छौँ, त्यसपछि लन्च खान्छौँ। ब्रेकफास्ट खाउन पहिला पेट भरौँ, त्यति बेला हामी लन्चको मेन्यू बनाउँला भन्न खोजे, अर्को 5 वर्षपछिको मेन्यू बनाउँला। तर आज चाहिने के हो त? आज चाहिने त दिपाल फास्ट ट्र्याक होला, ताक्लाकोटदेखि लिएर भारतसँग जोडिनुपर्ने होला, गेम चेन्जर प्रोजेक्ट त त्यो होला भने त्यसलाई प्रायोरिटी दिनु पर्यो। तर एउटा चाहिँ कुरा के छ भने सुदूरपश्चिम प्रदेश सरकार यो कुरासँग राम्रोसँग वाकिफ छ, केन्द्र सरकारले कस्ता स्केलका प्रोजेक्ट गरिदिने, अब त्यसपछि चाहिँ प्रदेश सरकारले कुन लेभलको प्रोजेक्ट गर्ने, अब संविधानले के व्यवस्था गरेको छ, सब नेसनल लेभल स्थानीय तहलाई अब चाहिँ भनेको म्युनिसिपालिटीहरूलाई नगरपालिकाहरूलाई अब चाहिँ गार्बेज म्यानेजमेन्ट मात्र गर्ने होइन, उहाँहरूले अब सर्वसुलभ सुविधाहरू चाहिँ अब सबैलाई चाहिँ रेन्डर गर्ने भन्ने खालको सोच छ।
भने यो जुन किसिमको योजना छनौट प्रक्रियालाई प्राथमिकतामा राख्नु पर्थ्यो त्यो हुन सकिरहेको छैन भनेर यहाँले देखिरहनु भएको छ, त्यसो भए
त्यो चाहिँ केन्द्रदेखि नै भएको छैन, परिपाटी चाहिँ अब बसाल्नु पर्छ भनेको छु, र प्रदेश सरकारले पनि आफ्नो चाहिँ
भने हामीले नम्बरिङ गर्नुपर्छ, पहिलो प्रायोरिटीमा हामीले यो गर्दा चाहिँ यो प्रदेश यसरी जान्छ, दोस्रोमा यसलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने चाहिँ हामीले चाहिँ छलफल गर्न सकेनौँ या हामीले भिजन तयार पार्न सकेनौँ या प्लानिङ गर्न सकेनौँ भनेर यहाँले भन्नुहुनु भएको हो।
अब त्यो अनुरूप चल्नुपर्छ भन्न खोजे हो मैले, मैले प्रोजेक्टको तयारी पूर्व तयारी चाहिँ चाहिन्छ, हेर्नुहोस् जस्तो डिपिआर पहिल्यै गरिसक्नुपर्छ, त्यसको लागत अनुमान कति हो भनेर थाहा हुनुपर्छ, त्यसका वातावरण मूल्याङ्कनका कुराहरू हुन्छन्, इआइए भन्छौँ जसलाई, अब जग्गा प्राप्ति होला, मुआवजा वितरण गर्नुपर्ने होला, यी सबै काम चाहिँ ठेक्का लगाउनु पूर्व गरिसक्नुपर्छ, त्यो भएपछि चाहिँ अनि त्यो समय सीमामा
यहाँले के पाउनुभयो सर, तपाईँ चार दिनसम्म सुदूरपश्चिमको एउटा योजनाको बाँडफाँड यहाँका छलफल अन्तर्क्रिया र प्रदेश सरकारसँग तपाईँ बसेर गइसकेपछि सुदूरपश्चिम प्रदेशका योजना छनौट र हामीले गरिरहेको काम र हाम्रो मेकानिजमलाई हेर्ने हो र बजेटको कार्यान्वयन प्रतिशत हेर्ने हो भने टोटल 100% 1.66% भने अत्यन्तै लाजमर्दो र अत्यन्तै यो 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 प्रगतिको सूचाङ्कलाई हेर्ने हो भने आफैमा व्याख्या विश्लेषण गर्न आफैलाई लाज लागिरहेको छ सुशील सर, यसलाई कसरी हेर्नुभयो तपाईँले मलाई भनिदिनुहोस् न, ठ्याक्कै जनतामा निराशा त हेर्नुहोस्।
अब हामी त अहिले भनौँ न बढी सेसन त अबदेखि योजनाकै पूर्व तयारीको लागि चाहिने चिजहरू र अब भनौँ दिगो विकास लक्ष्यलाई चाहिँ कसरी इन्टरनलाइज गर्ने, मध्यकालीन खर्च संरचना भन्छौँ, रोलवे प्लान हरूको बारेमा नितान्त टेक्निकल सेसनमा लागेका थियौँ, तर अब यो भौतिक भनौँ न प्रगति चाहिँ पूर्वाधार प्रोजेक्टहरूसँग रिलेटेड प्रोजेक्टहरूको प्रगति नहुनुमा अब धेरै कारणहरू छन्, एउटा चाहिँ अब प्रदेश सरकारले छनौट गरेका आयोजनाहरू थिए, पूर्व तयारी नभएका आयोजनाहरू थिए, र अब हाम्रो त्यहाँ चाहिँ इम्प्लिमेन्टेसन फ्रेमवर्क भन्छौँ यो अब संस्थागत संरचना हरू पनि तयार नभएको हो कि, अब कार्यविधिहरू लगायत अरू रिक्वायर्ड जति पनि लिगल फ्रेमवर्क भन्छौँ त्यसलाई हामीले त्यो तयारी नभएको अवस्था देख्छु, अब आयोजना पनि पूर्व तयारी भएको थिएन।
होइन सरले एउटा कुरा यहाँनिर भन्दिनँ मलाई, जस्तो यो टोटल बजेटको चाहिँ हामीले यसो क्यालकुलेसन मैले निकालेर त्यो जो तथ्याङ्कलाई हेर्दा डाटालाई स्पष्ट देखिन्छ, पुँजीगत तर्फ टोटल बजेट 25 अरब 6 करोडमा चाहिँ प्रदेश सरकारले 11 अरब 71 करोड रुपियाँ छुट्याएको छ र चौमासिक बजेटमा पुँजीगत तर्फ खर्च हेर्ने हो भने 11 अरब 71 करोडमध्ये 2 करोड 9 लाख रुपियाँ अर्थात् यो पुँजीगत तर्फको बजेटको 1.0.18% भन्या त यो कति कसरी हामी काम गर्दै भन्ने कुरा देखाउँछ क्या, पुँजीगत तर्फ 11 अर्बमध्ये 2 करोड मात्रै हामीले खर्च गर्न सकेका छौँ चौमासिकमा, यो किसिमले जान्यो भने त पुँजीगत तर्फको बजेट त फ्रिज हुन्छ। हेर्नुहोस्
अब यस्तो छ, अब उहाँहरूले त्यो विकास निर्माणका कार्यक्रमहरूलाई स्ट्रिमलाइन गर्नै पर्छ, अहिलेसम्म अब त्यसका लागि चाहिने इन्स्टिट्युसन के हो होइन, कुन मार्फत उहाँहरूले चाहिँ ती कार्यक्रमहरूलाई अगाडि बढाउनु पर्ने हो त्यसमा चाहिँ ध्यान दिनुपर्ने देखिन्छ, त्यो तयारी हुँदैछ होला। हेर्नुहोस् अब चाहिँ यो यो ड्राई सिजन भनेको यो गोल्डन पिरियड पनि हो विकास निर्माणका कामहरूलाई रुग्ध गतिमा अगाडि बढाउनको लागि, यो धेरै चाहिँ राम्रो माहौल पनि हो, यो चाहिँ अब अलिक ग्याप करेक्सन चाहिँ गर्नुपर्ने नै देखिन्छ।
होइन तुलनात्मक रूपमा कुरा गरौँ, गण्डकी प्रदेशले चाहिँ 15% एराउन्डमा चाहिँ खर्च गरिसकेको छ, हामी 1.66 भने त हामी त कति धेरै पछाडि रहेछौँ भन्ने देखिन्छ, झन्डै हामी 12% पछाडि छौँ सर।
यसलाई अब कम्पेरिटिभली यो सबै फेरि हेर्नुहोस् हामीले कस्ता आयोजनाहरू छनौट गरेका रहेछौँ होइन, त्यो रेडिनेस अपराइजल भन्छौँ हामीले त्यो गऱ्यौँ कि गरेनौँ, त्यो गरेको रहेछौँ भने चाहिँ त्यो रूपमा चाहिँ विकासको निर्माणको कार्यक्रमहरूलाई अगाडि बढाउन सहज हुन्थ्यो होला। अब जस्तो
जस्तो सुशील सर मैले एउटा यहाँनिर जोडिहाले उहाँहरूले चाहिँ डल्लो बजेट अर्थात् एउटा एलोकेसन गर्दाखेरि उहाँहरूले एउटा ढिक्का चाहिँ बजेटलाई चाहिँ एक ढिक्का पारेर एक ठाउँमा राख्नु भएको छ यो बजेटको कार्यान्वयनलाई यहाँले कसरी हेर्नुहुन्छ यदि उहाँहरूले त्यो बजेटलाई चाहिँ शीर्षक बाइज गर्ने कि होइन त्यो डल्लो बजेटलाई राख्दा त भोलि त्यो बजेटको कार्यान्वयनलाई चाहिँ चुनौती देखिन्छ अस्ति पनि गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङजीले भन्दै हुनुहुन्थ्यो कि वास्तवमै यो डल्लो बजेटका कारणले पनि विकास नहुन सक्या हो कि नवराजी भनेर भन्दै हुनुहुन्थ्यो यहाँले के देख्नुहुन्छ यस्तो यो डल्लो बजेटहरू जो चाहिँ बजेट एलोकेसन गर्दाखेरि किन यस्ता शीर्षकहरू राखिन्छन् होला
होइन अब यस्तो डल्लो बजेट राख्दा त अलोकेसन मिसम्याच हुने गर्छ इफिसियन्सी बढाउनको लागि हामीले क्लियरली चाहिँ शीर्षकहरू डिफाइन गरेर जानुपर्छ र हामीले मैले अघि भने प्रायोरिटाइज गरेर जानुपर्छ अब अबको बजेटिङ गर्दाखेरि हामीले प्रायोरिटाइजेसनकै सिद्धान्तलाई चाहिँ अवलम्बन गर्नुपर्ने हुन्छ अब अहिले छनौट गरिसकेका आयोजनाको हकमा पनि रिप्रायोरिटाइजेसन भन्छौँ त्यसलाई कति चाँडै फेजिङ गर्दै जाने कनिका छर्या जसरी धेरै आयोजनाहरू जन्माइदिएर त्यसमा रिसोर्स बाँडफाँड गरियो भने हेर्नुहोस् त्यसले चाहिँ ग्रोथलाई त्यसले चाहिँ एउटा खालको चाहिँ गेम चेन्जिङ प्रोजेक्टका रूपमा काम गर्दैन त्यसले केही प्रोजेक्टहरू जो जसमा चाहिँ भौतिक प्रगति धेरै नै हासिल गरिसकिएको छ ती प्रोजेक्टहरूलाई चाहिँ चाँडै चाहिँ लजिकल कन्क्लुजन तिर लैजाने हिसाबले चाहिँ एफर्ट दिनुपर्ने हुन्छ अब यो र केही प्रोजेक्टहरू अब नामाकरण मात्र भएर बसेको पनि हुन सक्छन् हेर्नुहोस् त्यो डिटेलमा चाहिँ म त्यहाँको प्रोजेक्टको लिस्टमा त म गइनँ तर पूर्व तयारीको कमी कमजोरीले पनि हुनसक्छ त्यो समय पनि सायद प्रदेश सरकारले पाएन कि भन्छु म आयोजना छनौट हुँदा अब त्यसको रेडिनेस अप्रेजल गर्नु जरुरी हुन्छ एउटा पूर्व मूल्याङ्कन भन्छौँ हामी प्रि इभ्यालुएसन
होइन
अब यो त हेर्नुहोस् अलि रिभर्स इन्जिनियरिङकै कुरा गर्ने हो भने सुरुमा आयोजना छनौटको मापदण्ड पनि बन्नुपर्छ भन्छु हामीले पहिचान कसरी गर्ने ती आयोजनाहरू त्यसपछि त्यसको केही तयारीहरू हुन्छन् हामीले चाहिँ कन्सेप्चुलाइज गर्नु पर्ला त्यसको फिजिबिलिटी गर्नु पर्ला डिटेल फिजिबिलिटी गर्नु पर्ला त्यस पश्चात हामीले त्यसको पूर्व मूल्याङ्कन गर्नु पर्ला त्यसपछि छनौट गर्नु पर्ला छनौट गरिसकेपछि अनि प्रायोरिटाइज गरेर एउटा सेल्फमा एउटा दराजमा राख्नु पर्ला अनि त्यसमा टिका आयोजनाहरू कुन चाहिँ अब सरकारले प्रदेश सरकारले बनाउने कुन चाहिँ पब्लिक प्राइभेट पार्टनरसिपमा निजी सार्वजनिक साझेदारीमा बनाउने अब कुन कस्ता खाले प्रोजेक्ट चाहिँ अब ठुला प्रोजेक्ट त अब प्रदेश सरकारले केन्द्रलाई नै बनाइदियो भनेर माग गर्नुपर्ने होला अब जस्तो पश्चिम क्षेत्रकै कुरा आयो भोलि चाहिँ पूर्व पश्चिम हाइवेको रूपमा चाहिँ चिसा पानीदेखि महाकालीसम्मको त्यो एक्सप्रेस वे
होइन उहाँहरूले यो बजेटमा राख्नु भएको छ हामीले फोर लेनको चाहिँ भनौँ न गड्डा चौकी चिसापानीदेखि गड्डा चौकीसम्म सडक बनाउँछु जस्ता गुरु योजनाहरू पनि उहाँहरूले राख्नु भएको छ
त्यो चाहिँ केन्द्रसँगै हामीले चाहिँ माग गर्नुपर्छ र त्यस्ता प्रोजेक्टहरू जो राजनीतिक महत्त्वका हुन्छन् जसले चाहिँ क्रस बोर्डर म्यानेजमेन्टसँग रिलेटेड हुन्छन् जलाशयुक्त आयोजना जस्तो चाहिँ जसमा राज्यले जोखिम वहन गर्नुपर्ने हुन्छ किनभने रिसेटलमेन्ट रिलोकेसनका कुराहरू हुन्छन् ती कुराहरूमा प्रदेश सरकार चाहिँ अलि
यही गतिमा जाने हो सुशील सर भने तपाईँले समृद्ध सुदूरपश्चिम कल्पना गर्न सक्नुहुन्छ तपाईँ योजना आयोगको एकजना महत्त्वपूर्ण व्यक्तित्व पनि हुनुहुन्छ र विज्ञ पनि हुनुहुन्छ सुशील सर अझ कुरा गर्ने हो भने 1.66 चार महिनामा यदि यही गतिमा जाने हो भने 20% एराउन्डमा हामी टोटल खर्च गर्न सक्छौँ होला म्याक्सिमम हामीले चालुगतलाई बढायौँ भने पनि पुँजीगत खर्च हुन सकेन भने पनि त्यही एराउन्ड 50 below हुनसक्छ 40% हारहारीमा यही गतिमा जाने हो भने हामी 5 वर्षमा समृद्ध प्रदेश बन्न सक्छ होला र सुशील सर के देख्नुहुन्छ
अब अहिलेसम्म हेर्नुहोस् उहाँहरूको त्यहाँ अब प्रदेश सरकारमा धेरै कन्स्टेन्ट्सहरू पनि रहे त्यो बाटो पनि हेरौँ हामी अब जस्तो कर्मचारी दरबन्दी छ यहाँ कर्मचारीको समायोजनको समस्या अब त्यो दरबन्दी अनुरूपको कर्मचारी नहुनु लगायतले गर्दाखेरि त्यो उहाँहरूको एउटा इन्स्टिट्युसनल फ्रेमवर्क तयार नभइसकेको अवस्था हो हेर्नुहोस् हाम्रो सुदूरपश्चिम प्रदेश सरकारको मैले सुदूरपश्चिम को फ्युचर चाहिँ धेरै ब्राइट देख्छु हामी रिसोर्सफुल छौँ जियोग्राफीले पनि हामीलाई धेरै साथ दिएको छ डाइभर्सिटी पनि छ त्यहाँ अब नेचुरल रिसोर्सले पनि एबन्डेन्स छ होइन एक्सप्लोइट गर्नुपर्ने धेरै चिजहरू छन् अरू जस्तो भूगोलले
प्रकृतिले धेरै कुरा दिएको छ सुशील सर तर हाम्रा नेतामा भिजन भएन मन्त्रीले काम गर्ने कुशलता देखाउनु भएन भने त्यो प्रकृतिको दिएको उपहारलाई हामीले सदुपयोग गर्न सकेनौँ भने त्यसले हामीलाई सराप छ क्या भट्ट सर
अब त्यो तर मेरो विचारले अब अगाडि बढ्छ होला अब यो कर्मचारी समायोजनको विषयहरू एड्रेस भइसकेपछि अब चाहिने कार्यविधिहरू कानुनहरू अब प्रदेश सरकारले बनाइरहेको छ, अब सायद त्यसमा
आशा गरौँ होइन। भट्ट सर, अन्त्यमा तपाईँसँग एउटा प्रश्न यहाँनिर मैले जोडिहालेँ, तपाईँ पछि हामी पब्लिकसँग कुराकानी गर्दैछु मैले, किनभने पब्लिकले पनि यसलाई अवेरनेस गर्नुपर्छ र घचघचाइरहनुपर्छ जस्तो मलाई लाग्छ। जस्तो सुशील सर, जस्तो यो पछिल्लो समय स्थानीय तहको झन्डै 18 महिना भयो र यो आर्थिक वर्षको दोस्रो चौमासिकमा उहाँहरू दौडिरहनु भएको छ, होइन तपाईँले देखिरहनु भएको छ नि त। यो परिस्थितिमा उहाँहरूले काम गरिरहेको गति हेर्ने हो भने, मैले यहाँनिर भोलि यो विषयमा बोल्दैछु सर, म यो परिस्थितिमा चाहिँ खास गरी स्थानीय तह नगरपालिका र ग्रामीण क्षेत्रका गाउँपालिकाहरूमा अहिले पनि हेर्ने भने उपभोक्ता मार्फत धमाधम बजेट कार्यान्वयन भइरहेछ, यसले योजनाहरूको प्रायोरिटीलाई कसरी मूल्याङ्कन गर्ने हामीले, र दोस्रो यसको गुणस्तरीयलाई चाहिँ कसरी हामी चाहिँ त्यसको मूल्याङ्कन गर्न सक्छौँ होला जस्तो लाग्छ भट्ट सर यहाँलाई?
अब एउटा त हेर्नुहोस्, स्थानीय तहले पनि आफ्नो चाहिँ रोल आउट गरेका अगाडि बढाएका आयोजनाहरूको चाहिँ गुणस्तर मापन गर्नको लागि चाहिँ अनुगमन प्रभावकारी बनाउनु पर्ने हुन्छ। अब यसमा अहिले भर्खरै राष्ट्रिय योजना आयोगले पनि अनुगमन मूल्याङ्कनको चाहिँ दिग्दर्शन एउटा बनाएछौँ र अनुगमन मूल्याङ्कनको ऐन पनि ल्याउँदैछौँ, यसलाई चाहिँ भोलिन्टियरी भन्दा पनि म्यान्डेटरी नै बनाउने र अब एक तहभन्दा माथिको निकायले नै अनुगमन गरिदिँदा उचित पनि हुन्छ, गुणस्तरको कुरो होस् या प्रोजेक्टको प्रगति होस्, र प्रोजेक्टहरू आयोजनाहरू जो सम्पन्न भइसके पश्चात चाहिँ त्यसको मूल्याङ्कन पनि गर्नु जरुरी हुन्छ, किनभने त्यसबाट के सिक्यौँ त हामीले, होइन सक्सेस टेक अवे के रह्यो, फेलियरबाट हो भने चाहिँ के सिक्यौँ भन्ने कुरोलाई अनुसरण गर्नुपर्ने हुन्छ भावी पछिको कार्यक्रमहरू बनाउनु पर्दा। त्यसैले अहिले चाहिँ स्थानीय तहमा चाहिँ अनुगमन र मूल्याङ्कनको चाहिँ प्रभावकारिता चाहिँ या एउटा खालको सिस्टम चाहिँ बसिसकेको छैन परिपाटी, त्यो चिजप्रति चाहिँ हामी सचेत हुनुपर्छ। अब र अर्को कुरा, त्यहाँ पनि फेरि मैले अघि भने स्थानीय तह पनि अब उहाँहरूलाई क्यापेसिटेट गर्नु जरुरी छ, यही प्रोजेक्ट ब्याङ्ककै कन्सेप्ट मैले भने परियोजना ब्याङ्कको कन्सेप्ट स्थानीय तहमा पनि लागू हुन्छ, साना साना किसिमका हुन सक्छन् ती आयोजनाहरू, तर त्यसको पनि पूर्व तयारी चाहिन्छ र सबै सेक्टर भनौँ न सोसियल इन्जिनियरिङ पाटो कहिलेकाहीँ शिक्षा स्वास्थ्य प्रायोरिटीमा पर्दिँदैन, ती लगायत चिजहरूलाई पनि प्रायोरिटीमा राख्नुपर्छ, किनभने प्रायोरिटाइजेसन भने
होइन विकासको सूचाङ्क त हरेक क्षेत्रमा हामी जानुपर्छ जस्तो लाग्छ, होइन सुशील सर भनौँ न, हामीले एउटै मात्र गति दियौँ एउटै फिल्डलाई मात्र हेऱ्यौँ भने
राख्न चाहन्छु, यो स्थानीय तहको पनि क्यापेसिटी डेभलप गर्नलाई स्थानीय तहले अब चाहिँ होइन केन्द्रले प्रदेश सरकारले हामीलाई चाहिँ कति अलोकेसन गर्छ त्यो अनुरूप हामी चाहिँ विकास निर्माण ड्राइभ गर्छौँ भनेर मात्र सोच्ने होइन, अरू पनि रेभिन्यू जेनेरेसन गर्ने चिजहरू खोज्नुपर्छ, जस्तो आफ्नो चाहिँ क्यापेसिटी कसरी बनाउने, आफ्नो क्यापिटल इन्भेस्टमेन्ट प्लान चाहिँ स्थानीय तहले पनि बनाउनुपर्छ, अनि आफ्ना भएका सम्पत्तिको लिस्टिङ गर्नु पर्यो, ती सम्पत्तिलाई चाहिँ मेन्टेन गरेर पनि राख्नु पर्यो, यी लगायतका चिजहरू अब नयाँ कन्सेप्टहरू हुन्, अब यी चिजहरूमा पनि योजना आयोगले चाहिँ अब चाँडै सब नेसनल लेभलमा।
अन्त्यमा सर, जस्तो यो कर्मचारीकै कुरा यहाँले पनि अलिकति त्यसलाई छेडखानी गर्नुभयो भनौँ, अलिकति छेड्नुभयो अर्थात् अलिकति त्यसलाई चाहिँ तपाईँले खोल्ने प्रयास गर्नुभयो, खास गरी यो बजेट कार्यान्वयनको पछाडिको राज भनेकै कर्मचारी अभाव हो भनेर यो तर्कले कतिको मान्यता पाउला अर्थात् कतिको यो तर्कसङ्गत होला भनेर भन्दा के मेसेज जान्छ पब्लिकमा, मलाई ठ्याक्कै भनिदिनुहोस् न सुशील सर।
होइन, तपाईँको कस्तो छ भने अब ह्युमन क्यापिटल भन्ने त धेरै इम्पोर्टेन्ट फ्याक्टर हो, म्यान मसिन मटेरियल मनी भन्छौँ, अब यो स्रोतको सुनिश्चितता पनि हुनु पऱ्यो, अब आयोजना पनि हामीले अगाडि बढाउनको लागि त्यो पूर्व तयारी अवस्थामा हुनु पऱ्यो, र त्यसलाई चाहिँ एक्जिक्युट गर्न त्यो इम्प्लिमेन्टेसन फ्रेमवर्कमा कर्मचारी भन्ने त सबभन्दा इम्पोर्टेन्टै पाटो रह्यो। त्यसपछि अब विकासको इको सिस्टममा त सबै छन् नि, ठेकेदार छ, अब नियोक्ता भन्छौँ हामी सरकारको तर्फबाट भयो, परामर्शदाता चाहिएला, त्यसैले यो फर्मुलेट हुनुपर्छ
भने केन्द्रले कर्मचारी नदिएसम्म विकास हुँदैन भनेर जनताले भन्दा हुन्छ त्यसो भए, किनभने कर्मचारी छैन मैले के गर्ने, कर्मचारी छैन हामीले के गर्ने, कर्मचारी नै छैनन् सरकारले दिएन माथि केन्द्रले दिएन हामीले कहाँबाट ल्याउने, यो किसिमका तर्कहरू उहाँहरू दिँदै हिँड्नु भएको छ सर, यहाँले बुझ्नु भएको छ होइन, यो यस्तै परिस्थितिले यही रहने हो भने त बजेट त त्यसो भए कार्यान्वयन हुँदैन भनेर जनताले बुझ्दा हुन्छ त्यसो भए।
हामी चाहिँ अब यो हेर्नु सङ्घीयतामा गयौँ, तर हामीले चाहिँ अब यो ट्रान्जिसनल म्यानेजमेन्टको चाहिँ अलि प्लान चाहिँ को अभाव रह्यो, अब यो ग्रेजुअली अब यो एकम्प्लिस हुँदैछ, अब चाँडै चाहिँ त्यो कुरो चाहिँ एड्रेस हुन्छ र अगाडि बढ्छ।
थ्याङ्क यू सो मच सर, थ्याङ्क यू सो मच, यहाँले बडो महत्त्वपूर्ण समय दिनुभयो तातो बहसलाई, म यहाँलाई धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो राष्ट्रिय योजना आयोगका महत्त्वपूर्ण सदस्य एवं सुदूरपश्चिम प्रदेशका लागि समन्वय गरिरहनुभएका योजनामा विभिन्न किसिमले चाहिँ केन्द्रमा समन्वय गरिरहनुभएका व्यक्तित्व सुशील भट्ट हुनुहुन्थ्यो यतिखेर हामीसँग। हामीले कुराकानी गऱ्यौँ खास गरी प्रदेश सरकार स्थानीय सरकारले धमाधम बजेट कार्यान्वयन गर्नु पर्ने हो, तर बजेट चाहिँ यसरी कार्यान्वयन हुँदैछ कि 1.66% टोटल बजेटको प्रतिशतमा काम भइरहेको छ। चौमासिक रूपमा यही गतिमा जाने हो भने प्रदेश समृद्ध मुलुक कसरी बन्न सक्छ, प्रदेश कसरी समृद्ध बन्न सक्छ, आज जनतासँग म कुराकानी गर्न चाहन्छु। अब 091-410-216 लाइन यहाँले विज्ञको सुझाव पनि सुनिसक्नुभयो, विज्ञज्यूसँग गरिएको कुराकानी पनि सुन्नुभयो होला। अब यहाँलाई के लाग्छ कि वास्तवमै सुदूरपश्चिम प्रदेशको विकास नहुनुको पछाडिको कारण के देख्नुहुन्छ? 091-410-216 लाइन यहाँको लागि खुला छ, कृपया टेलिफोन गर्न आग्रह गरेँ मैले। खास गरी बजेट 25 अरब 6 करोड मध्ये बजेटको जुन कार्यान्वयन प्रतिशत छ 1.66% मात्रै छ, पुँजीगततर्फ 2 करोड मात्र खर्च भएको छ, जुन चाहिँ 11 अर्ब 71 करोड मध्ये 2 करोड मात्रै खर्च भएको छ भने चालुगततर्फ 13 अरब 35 करोड मध्ये झन्डै तपाईँको धेरै कम खर्च भएको देखिन्छ, अर्थात् 2.96% मात्रै खर्च भएको देखिन्छ। यसले यो विकासको सूचाङ्क जसरी उहाँहरू अगाडि बढ्दै हुनुहुन्छ चौमासिक रूपमा 1.66 मात्रै पर्सेन्टमा चाहिँ काम भइरहेको छ। यहाँहरूलाई के लाग्छ कि वास्तविक कर्मचारी अभावकै कारणले विकास नभएको हो, या उहाँहरूसँग भिजन नभएर हो, या योजना छनौटको प्रक्रियामा चाहिँ उहाँहरूलाई कस्ता किसिमका योजनालाई चाहिँ बढी प्राथमिकतामा राख्नु पर्थ्यो? यहाँहरूका विचार सुन्नमा आतुर छु। 091-410-216 लाइन यहाँको लागि खुला छ, कृपया टेलिफोन गर्न आग्रह गरे। यतिखेर कोही जनता हाम्रो टेलिफोनमा हुनुहुन्छ, प्राविधिक मित्रले मलाई संकेत गर्दै हुनुहुन्छ 091-410-216 लाइनमा यतिखेर कोही हुनुहुन्छ, प्राविधिक मित्रले संकेत गर्दै हुनुहुन्छ, कोही हुनुहुन्थ्यो तर उहाँ डिस्कनेक्ट भइसक्नु भएको छ। 091-410-216 लाइन यहाँको लागि खुला छ, कृपया टेलिफोन गर्न आग्रह गरे। हामी सुदूरपश्चिम प्रदेशको बजेट कार्यान्वयनमा चाहिँ देखिएका केही अप्ठ्याराहरू, केही ढिलासुस्तीका विषयमा आज कुराकानी गर्दैछौँ। टोटल बजेटमा कार्यान्वयन भएको प्रतिशत 1.66% छ, र यही गतिमा चाहिँ विकासको गति जाने हो भने के वास्तवमै समृद्ध प्रदेश बन्न सक्छ त? यहाँहरूलाई के लाग्छ कि कर्मचारी अभावकै कारणले यो बजेट कार्यान्वयन हुन नसक्या हो, या हाम्रा प्रदेशका मन्त्रीहरूको कार्यकुशलतामा यतिखेर चाहिँ उहाँहरूले प्रश्न गर्नुपर्छ, या भनौँ प्रदेशका अर्थमन्त्रीले चाहिँ काम गर्न नसकेको, या भनौँ हामीले योजना छनौट प्रक्रिया चाहिँ कसरी गर्नुपर्थ्यो, कसरी गर्नु भएको छ? यी यावत प्रसङ्गमा यहाँहरूले पनि जिज्ञासा प्रश्न राख्न सक्नुहुन्छ, कुराकानी गर्न सक्नुहुन्छ। 091-410-216 लाइन यहाँहरूको लागि खुला छ, कृपया टेलिफोन गर्न मैले आग्रह गरिरहेको छु। र हामी चौमासिक बजेटको कार्यान्वयनको विषयमा कुराकानी गर्दैछौँ। पछिल्लो समय यहाँहरू सबैलाई थाहा छ, उपभोक्ता मार्फत पनि बजेट कार्यान्वयनको गति बढिरहेको छ भने पछिल्लो समय विभिन्न स्थानीय तह, खास गरी गाउँपालिका नगरपालिकाबाट पनि एउटा कम्प्लेनहरू आउन थालेको छ, धमाधम उपभोक्ता मार्फत काम हुन थालेको छ भनेर भनिरहनु भएको छ। मैले सङ्केत पाइरहेको छैन। 091-410-216 लाइनमा कोही हुनुहुन्न, यतिखेर हामी ब्रेकमा जान्छौँ, ब्रेकपछि हामी फेरि कुराकानीमा आउँछौँ।
खुसीको खबर, ब्लड प्रेसर र सुगरको जाँच निशुल्क गरिनुका साथै विशेष गरी मधुमेह, उच्च रक्तचाप र मानसिक रोगका साथै अन्य खुद्रा औषधिमा पनि विशेष छुटको व्यवस्था। औषधि र विभिन्न रोगका नकारात्मक असरहरू बारेमा फार्मासिस्टबाट उचित परामर्श सेवा निशुल्क दिइने, प्राविधिक उपचार र सामान्य चेक जाँचमा पनि विशेष छुटको व्यवस्था गरिएको छ। लाइफ केयर फार्मेसी प्राली, धनगढी 3 चटकपुर कैलाली, शहीद गेटको पश्चिम पट्टि, 091-417-202।
सधैँ एउटै खालको नास्ता खाता खाता पनि बोर भइसक्यो। यो धनगढीमा केही नौलो शाकाहारी नास्ताहरू पाइने होटल पनि छैन र?
धनगढीकै ट्राफिक चौराहामा रहेको विष्ट स्वीटमा साउथ इन्डियन नास्ताहरू, डोसा, इडली, साम्बर, वडा, पाउ भाजी, उत्तपम, भेज बर्गर, भेज ममहरू पाइनुका साथै शाकाहारी खाना, दही, घिउ, पनिर र अर्डर अनुसारको बर्थडे केक पनि पाइन्छ। विगत 18 वर्षदेखि हजुरहरूको सेवामा समर्पित धनगढी चौराहाको विष्ट स्वीट हाउस एन्ड भोजनालय, 417-574 र 98-484-51710।
सुन्ने 091-410-216 लाइन यहाँको लागि खुला गर्दै कोही जनता यतिखेर हाम्रो आजको तातो बहसमा अनुसार यहाँहरू सबैलाई म पुनः पनि स्वागत गर्न चाहन्छु कार्यक्रम तातो बहसमा। र यतिखेर कोही जनता आजको यो विषय प्रसङ्ग, खास गरी चौमासिक बजेटको कार्यान्वयन प्रतिशत 1.66% मात्रै छ, यही प्रतिशतमा जाने हो भने के समृद्ध प्रदेश बन्न सक्छ, यहाँहरूलाई के लाग्छ, यस विषयमा हामी कुराकानी गर्दैछौँ। यतिखेर कोही जनता हाम्रो लाइनमा हुनुहुन्छ, उहाँलाई वेलकम गर्छ। हेलो,
हेलो,
हजुर नमस्ते, यहाँलाई स्वागत छ सर।
नमस्कार नवराजी, म गजेन्द्र विष्ट बोल्दैछु।
गजेन्द्र विष्टजी कहाँबाट बोल्नुभयो गजेन्द्र सर? गजेनजी, जस्तो यो बजेटको कार्यान्वयनको विषयमा हामीले दुईचोटि कुरा उठाइसकेका छौँ। अस्ति गण्डकी प्रदेशको बजेटको खर्च प्रतिशत हेर्ने हो भने 14.4% अगाडि छ, 14.4% उहाँहरू अगाडि हुनुहुन्छ, अर्थात् एराउन्ड 15%। हामी सुदूरपश्चिम प्रदेश 1.66 छौँ। कर्मचारी अभावका कारणले चाहिँ काम गर्न सकिएन भनेर मन्त्रीज्यूले पनि भनौँ न पत्रकार सम्मेलन मार्फत भन्नुभयो। विज्ञले पनि अहिले कुराकानी गरिरहँदा वास्तवमा यही मेकानिजममा, कार्यप्रणालीमा र योजना छनौट गरिरहँदा यस्तै जाने हो भने समृद्ध मुलुक बन्न सक्ला, समृद्ध प्रदेश बन्न सक्ला भनेर हामीले तर्क राखिरहेका छौँ, होइन? यहाँलाई के लाग्छ आजको विषय प्रसङ्गमा, यहाँको विचार सुन्न आतुर छु म, भन्नुहोस् अब यहाँले।
म सबभन्दा पहिला त यो समृद्ध समृद्ध भन्ने शब्द यिनीहरूको आन्तरिक सम्बन्ध नभई यो खालि ल्याएको आयातीय शब्द हो यो।
हजुर,
समृद्ध भन्ने बनाउनलाई बन भनेको शब्दै होइन यो। नयाँ शक्ति पार्टीले समृद्धको नाम उच्चारण गरेपछि बल्ल यिनले समृद्ध भन्ने थाहा पाए, पहिलो कुरा त यसरी भन्न चाहन्छु।
हजुर,
दोस्रो कुरा, यिनीहरूले अहिले इस्यु केही काम नपाएर नाच्न नजान्ने आँगन टेढो भने जस्तै कर्मचारी विनियोजन, कर्मचारीकै समस्या देखाइराखेका छन्। कर्मचारीको समस्या अहिले होइन, जबदेखि यिनीहरू राजनीतिक यिनीहरूको सुरुवात भयो त्यो बेलादेखि नै कर्मचारी सँगसँगै राजनीतिकमा लगाए यिनीहरूले।
हजुर हजुर,
कुनै पनि पार्टी तपाईँले थाहा छ कि एउटा व्यक्ति यस पार्टी यस्तो छैन जुन कर्मचारीलाई यिनीहरूले आफ्नो पार्टीमा नलिएको अवस्था छ। प्रत्येक कर्मचारी आज राजनीति कुनै न कुनै राजनीति पार्टीमा आबद्ध छन्।
हजुर,
यिनीहरूसित नैतिक बल पनि छैन कर्मचारीलाई समायोजन गर्ने अथवा कहीँ पठाउने या ऊ गर्ने। अब सबैलाई केन्द्रमै बस्नु, सबैका घर सारा कर्मचारीहरू जतिका नेताहरूका जति घर जति कर्म काठमाडौँमा छन्। म आफू पनि 30 वर्ष कर्मचारी भएको हो र अहिले करिब 25 वर्ष राजनीतिमा आएको मान्छे, मेरो घर काठमाडौँ हामीले कहिले औपचारिक रूपमा मात्रै हामी जान्छौँ। यस्ता कयौँ अन्य साथीहरू जो छन् तिनीहरू कहीँ न कहीँ कि त समाजसेवामा छन् कि एउटा चाहिँ आबद्ध भएर कहीँ आफ्नो उसमा बसिराखेका छन्।
होइन, यहाँलाई के लाग्छ गजेन्द्र विष्टजी, जस्तो यो पुँजीगत खर्चको कुरा गरौँ, होइन, 11 अर्ब 71 करोड मध्ये 2 करोड मात्रै खर्च गर्न सकेका छौँ भने, किनभने देखिने भने पुँजीगत खर्च नै हो, हेर्नुहोस् होइन, तपाईँलाई थाहा छ 11 अर्ब रुपियाँको यदि खर्च कसरी गर्ने होला, यही मेकानिजम, यही कार्यप्रणाली र यही कार्यदिशामा जाने हो भने त कसरी बन्न सक्छ समृद्ध, भन्नुहोस् त प्रदेश।
म हेर्नुहोस् नवराजीलाई म के मैले निवेदन गर्न चाहन्छु भने, म यो आर्थिक विशेषज्ञ नभइकन है एउटा सामाजिक विश्लेषक भएको हुनाले यो स्थिति आउनुको कारणै कर्मचारी जो भनिएको छ नि, राजनीतिक कारणै हो नि यो। अब जति अरब खरब जति भए पनि यिनीहरूले सके जति आफ्ना कर्मचारी आफ्ना मान्छेहरूलाई, ती कर्मचारी हुन् अथवा गैर कर्मचारी हुन् या ती राजनीतिक गैर राजनीतिक जेसुकै भए पनि आफ्ना भन्नेहरूलाई यिनीहरूले चाहिँ तपाईँले भनेको जस्तै उपभोक्ता यताउति बनाएर जति गर्न सक्ने एडजस्ट गर्न सक्ने गरे, बाँकी कुराहरू जनता त गएर हेरिराखेका छ। गर्न नसक्ने जति भोलि गएर आफैले समस्या पर्ला कि भन्ने जो यो मानसिकतामा ऊ भएर यिनीहरूले अरू नै बजेटहरू खर्च गर्ने यिनीहरूमा नैतिक बलै छैन, योजनै छैन त अनि खर्च कसरी गर्नुहुन्छ तपाईँले चाहिँ? यिनीहरूसित योजना पनि छैन, भिजन पनि छैन र विचार पनि छैन यिनीहरूको कि चाँडै चाँडै गरिहालौँ, विकास गरौँ, अब चाहिँ अर्को समय आउला फेरि ढिलो होला हामी पछि पर्ला भने। गण्डकी अञ्चलको कुरा पनि मैले सुने तपाईँकै यो एफएम मार्फत है, गण्डकी अञ्चलले एउटा राम्रो कस्तो एउटा भिजन भएको मान्छे गर्ने विचारलाई त्यो खाने मुखलाई जुङ्गाले छेक्छ र प्रदेश भनेको कि यो यसो यसो त नेचुरल्ली यसलाई त पहिलादेखि हेपिएको प्रदेश पनि एउटा कुरो त बजेटको विशेष विशेष के भन्छ व्याख्या त अर्थविदले गर्लान्, म अर्थविद होइन, मैले तपाईँले
हामी पनि के हो भने हामी पनि विज्ञ होइन, तर हामी ध्यान आकर्षण गरिरहँदा जस्तो कर्मचारी अभावका कारण हो कि योजना छनौट राम्रोसँग नगर्दा हो कि, किनभने डल्लो बजेटमा उहाँहरूले राख्नु भएको छ तपाईँलाई राम्रोसँग थाहा छ, मैले बेला बखतमा भन्दैछु होइन, पछिल्लो समय तपाईँलाई थाहा छ, किनभने यो किसिमको यदि उहाँहरूले अध्ययन अनुसन्धानमै मात्र बजेट खर्च गर्ने हो, चालुगत तर्फ मात्रै बजेट सक्ने हो भने टोटल प्रतिशतमा त बजेटको कार्यान्वयन हाई देखिएला, तर उहाँहरूको रिटर्न हेर्ने हो र कामको प्रगति हेर्ने हो र एक्सनमा हेर्ने हो भने त पुँजीगतले नै देखाउने हो, त्योतिर पनि ध्यान जानुपर्छ कि जस्तो यहाँलाई लाग्छ कि लाग्दैन, के भन्नुहुन्छ यहाँले?
बिल्कुलै त्योतिर ध्यान छँदै छैन, त्यो ध्यानको कुरा अब तपाईँले अवेर गराउनलाई जनतालाई सूचित गर्नलाई त भन्ने चाहिराख्नु भएको छ, तर यिनीहरूमा त्यो किसिमको विचारै छैन, यो कुरा फेरि पनि अध्ययन गर्नुहोस्। किनभने अहिलेसम्म यत्रो सरमको मर्नु, हेर्नुहोस् त 1.5 वर्ष तपाईँले भनेको जस्तो स्थानीय निकायको ऊ भएको गठन भएको भइसक्यो, अहिले प्रदेशको पनि झन्झन् एक सालै 8-9 महिना हुन लागिसकिराखेका छ, कर्मचारी छैन भन्ने कुरा यिनले सरम लाग्दैन तपाईँको? कसले सुनाएको कर्मचारी छैन भनेर? कामले
मन्त्रीज्यूले भन्नुभयो नि त 48 कर्मचारी मध्ये 17 मात्रै छन्, 31 जना छैनन्, अब कसरी काम गर्ने? म त गर्नै सक्दैन, म त हात खुट्टा बानेको छु, मलाई त हात खुट्टा बानेर अनि चाहिँ काम गर भनेको छ भनेर उहाँले तर्क राख्नुभयो नि त?
अब त्यस्तोहरूले नैतिकताले बस्न मिल्छ र आफ्नो पोर्सीमा कर्मचारी राख्नै नसक्ने मन्त्रीलाई तपाईँ के भन्नुहुन्छ, के भन्छ जनताले? यस्तो हुत्यारो कुरा पनि गर्ने हो जनताको सामान्यमा? त्यसो हुनाले चाहिँ कर्मचारी जति सबै आफ्ना इष्टमित्र आफ्ना चाहिँ कार्यकर्ता बनाएका हुनाले राजनीतिक कार्यकर्ताहरूले उनीहरूलाई सकेसम्म एउटा सुगम ठाउँमा बसाल्ने, यहाँ चाहिँ अब आफ्नो पनि मनसाय भइदियो, अब त त्यो आफ्नै कार्यकर्तालाई आफ्नै जो कार्यकर्ता तपाईँको राजनीतिक कार्यकर्ता भन्नुहोस् यिनलाई, कर्मचारी त भन्दैन भन्नुहोस् नौराजी, नेपालका कर्मचारीलाई त राजनीतिक कार्यकर्ता भन्नुहोस् न, अहिले आएर कर्मचारीले नेता हुन थाले भन्छन् प्रचण्डजी पर झापामा गएर आफै कर्मचारीलाई नेता बनाउने है अहिले आएर भन्न मिल्छ, अर्कालेलाई खन्यो खाल्टोमा आफै परिन्छ भनेको यही हो।
हस् थ्याङ्क यू सो मच गजेन्द्री, थ्याङ्क यू सो मच गजेन्द्रीले फोन गर्नुभयो। हामी जनतासँग कुराकानी गर्दैछौँ, बजेट किन कार्यान्वयन हुन सकिरहेको छैन त, के कारण तपाईँहरूलाई लाग्छ त, किन यस्तो भइरहेको छ, गजेन्द्रीले विचार राखिसक्नु भएको छ। 091-410-216 लाइनमा फेरि कोही जनता हुनुहुन्छ, उहाँलाई हामी वेलकम गरिहाल्छ। हेलो, नमस्ते। नमस्ते सर, यहाँलाई स्वागत छ।
धन्यवाद।
यहाँको परिचय पाउँ सर? कमलजी, अब बजेट कार्यान्वयनको यहाँले हेरिसक्नुभयो प्रतिशत, मैले भनिसकेँ 1.66 मात्रै छ, गण्डकी प्रदेश हामीसँगैको सरकार बनेकोवाला आज 15% खर्च गरेर अगाडि छ, सबैभन्दा अगाडि छ, होइन, तपाईँले देखिरहनु भएको छ। यो परिस्थितिमा हाम्रो प्रदेशका सरकारले कर्मचारीको अभाव देखाइरहनु भएको छ, भर्खरै विज्ञले पनि भन्दै हुनु त यहाँले सुन्नुभयो होला, यहाँको विचार सुनौँ, म बजेटको प्रतिशतको कुरा नगरौँ, तपाईँले के देख्नुहुन्छ, बजेट कार्यान्वयन किन भइरहेको छैन, किन विकास भइरहेको छैन, यहाँलाई के लाग्छ?
हामीले के लाग्छ भने कि अहिलेसम्म यहाँका कर्मचारी भन्दा यहाँका कर्मचारी कहाँ गए, त के अमेरिकामा चौकीदारी गर्न गए, या एपीको गेट खुल्न गए, उनीहरू गए कहाँ, बजेट यहाँ छ फालेको, अरे कर्मचारी गए कहाँ, त्यहाँ यस्तो लागिरहेको छ कि यहाँ लाज मर्दो, अझ पनि म कतिचोटि तपाईँको यो गण्डकी प्रदेशको किरण गुरुङकै अन्तर्वार्ता अझै पनि तपाईँ त्यही भनिरहेको छ, त्यही सुनिरहेको छ, यस्तो म लाज लाग्दैन यो गर्नलाई, यत्रो पैसा फालेछ यहाँ, यत्रो सब चिज गरेछ, त्यो अहिलेसम्म कहाँ गइरहेको छ, त्यो के गरिरहेको छ, त्यो
लागि
छ कहाँ, उनीहरू अमेरिकाको वैज्ञानिकहरू गए के भन्छन् चन्द्रमा मङ्गल ग्रहको गर्न, अनि यहाँको कर्मचारी चाहिँ त्यसको
होइन, मन्त्रीज्यूले त कर्मचारीकै अभावका कारणले चाहिँ विकास हुन सकिरहेको छैन भनेर तर्क दिइसक्नु भयो, मिडियामा बोलिसक्नु भयो अस्ति पनि उहाँले, हामी तयारीमा छौँ नवराजी, हामी कसरी पनि अब यो करारमा भए पनि कर्मचारी राखेर विकासलाई चाहिँ धमाधम अगाडि बढाउँछौँ, उहाँहरूले भन्दै हुनुहुन्छ, हामी चालुगततर्फ हामी प्रवेशै गर्दैनौँ, हामीलाई चाहिएको भनेको पुँजीगत खर्च कार्यान्वयन हुनु पऱ्यो, अर्थात् विकास निर्माण देखिनु पऱ्यो, कि गाडी कस्ता किने भन्ने पनि होइन, हामीलाई चाहिँ विकास चाहियो, सडक बन्नु पऱ्यो, पुल बन्नु पऱ्यो, होइन, खानेपानी हुनु पऱ्यो, जनताको घरमा बिजुली बल्नु पऱ्यो, होइन, तपाईँलाई थाहा छ, अस्पताल हुनु पऱ्यो, स्कुल बन्नु पऱ्यो, सबै कुराहरू चाहिँ अब बन्नु पऱ्यो, त्यो गर्नलाई चाहिँ कर्मचारी छैन भनेर मन्त्रीज्यूले भन्नुभयो, यहाँले के भन्नुहुन्छ? अब
कर्मचारी चाहिँ उनको झन्डा र उनको गाडीको पछाडि दौडेछ, अनि कहाँबाट हुन्छ त यहाँ विकास, यो विकास त हुन चान्सै छैन, यहाँ तपाईँको कर्मचारी उसको झन्डा अनि त्यसको के पिल्लो गाडी पुस्नलाई पछाडि परेका छन्।
हस् कमलजी, थ्याङ्क यू सो मच, थ्याङ्क यू कमलजी, थ्याङ्क यू सो मच, थ्याङ्क यू। हामीले कमल चौधरीसँग कुराकानी गऱ्यौँ, 091-410-216 लाइन यहाँको लागि खुला छ, कृपया टेलिफोन गर्न आग्रह गरिरहेको छु मैले। हामी बजेटको कार्यान्वयनको विषयमा कुराकानी गर्दैछौँ, यहाँहरू सबैलाई थाहा छ 4 महिना भइसकेको छ, अहिलेको परिस्थितिमा बजेट किन कार्यान्वयन भइरहेको छैन त, यसै विषय सन्दर्भमा हामी कुराकानी गर्दैछौँ, जनताका लागि टेलिफोन खुला छ, 091-410-216 लाइनमा फेरि कोही जनता हुनुहुन्छ, उहाँलाई म कार्यक्रममा वेलकम गरिहाल्छु। हेलो, नमस्ते सर, यहाँलाई स्वागत छ तातो बसमा, यहाँको परिचय पाउँ सर? हिम्मत सर, यो बजेट कार्यान्वयन यहाँले हेरिरहनु भएको छ, विभिन्न हामीले विज्ञहरूसँग हामी किन हो भने हाम्रो कुनै इन्ट्रेस्ट छैन, हामी चाहन्छौँ विकास होस्, जनताका लागि उहाँहरूले बोलेर जानुभएको छ, मैले भने अस्ति पनि भने, म म्यानिफेस्टो हेर्दैछु, उहाँहरूको घोषणा पत्रलाई म गहिरैमै गएर अध्ययन गर्दैछु, तपाईँहरू सबैले सुनिहाल्नुहुन्छ, कुन नेताले के काम गरे कति पानीमा कति उहाँहरू छायामा हुनुहुन्छ सबै हामी भन्छौँ है तपाईँहरूलाई, तर मैले अस्ति पनि कुरा गरेँ गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङसँग, मैले प्रकाश ज्वालासँग पनि कन्ट्याक्ट गरेँ, उहाँहरूले पनि प्रगति सुदूरपश्चिमभन्दा केही फरक छैन, सेम हो कन्डिसन कर्णाली र सुदूरपश्चिम, होइन, अब टोटल प्रतिशत 1.66% मात्रै छ यो बजेटको प्रतिशत, म मैले कुरा गर्दैछु, 100 में 1.66% उहाँहरूले गर्नुभएको छ, पुँजीगततर्फ त उहाँहरूले 11 अरब 71 करोडमध्ये 2.09 करोड मात्रै गर्नुभएको छ, यही गतिमा जाने हो भने कर्मचारीको अभाव उहाँहरूले देखाइरहनु भएको छ, समृद्ध प्रदेश सुदूरपश्चिम प्रदेश समृद्ध बनाउँछ हामी, विकासले भरिभराउ हामी प्रदेश बनाउँछु भन्नुहुन्छ, गति हेर्दा यो देख्नुहुन्छ, सुरुवात हेर्दा यस्तो देख्नुहुन्छ, यहाँले के भन्नुहुन्छ सर? अब
अब यो कसो भयो भने यिनीहरू त अब गए जितेर जय मानौँ होइन, अब यिनीहरूसँग भिजनै भएन, हामी माथि गएर के गरौँला कसो गरौँला भन्ने पहिलेदेखि भिजन हुनुपर्ने नि यिनीहरूसित होइन, अब बजेट त दियो बजेट त छ तर त्यसलाई कार्यान्वयन कसरी गर्ने भन्ने यिनीहरूसित भिजनै छैन,
जस्तै सधैँ भन्नुभयो डल्लो बजेट राख्नुको भन्नुभयो होइन डल्लो बजेट होइन आखिर त्यसलाई शीर्षक फुटाएर फलानु काम यसो लाउने फलानुमा यसो
होइन मैले भने होइन क्या डल्लो बजेट त यो त यो यो योजनाका विज्ञहरू होइन अर्थशास्त्रीहरू जति पनि अर्थविदहरू हुनुहुन्छ या भनौँ कुनै पनि मन्त्री या अन्य प्रदेशका मन्त्रीसँग पनि मैले कन्ट्याक्ट गराएको छु हेर्नुहोस् तिन नम्बर प्रदेशका मन्त्रीसँग मैले कुरा गराएको छु त्यहाँको डोरमणी पौडेल मुख्यमन्त्री हुनुहुन्छ त्यहाँको मन्त्रीसँग पनि मैले कुरा गराएको छु होइन यो पछिल्लो समय मैले चार नम्बर प्रदेशको कुरा गर पाँच नम्बर प्रदेशको कुरा गर्ने भने तपाईँको त्यहाँको शङ्कर पोखरेलसँग मैले कुराकानी गराएको छु यो परिस्थितिमा हेर्ने भने त तपाईँको यस्तो देखिन्छ नि यो डल्लो बजेट नै राख्नु पर्दैन रहे क्या यो उहाँहरूले भनेको कुरा हो यो डल्लो बजेटै हुन्न तर सुदूरपश्चिम प्रदेशमा डल्लो बजेट पऱ्यो क्या
अब सर यो साधारण बजारमा कसो हल्ला हुन्छ भनेपछि यो डल्लो बजेट भनेर आफ्नो कार्यकर्ता पाल्नलाई नै राखिया भन्छन् होइन मान्छे
होइन
धेरै जसको धारणै त्यही छ त आखिर राख्नुपर्ने कारण के होला त प्रष्ट हुनु पर्यो
तर उहाँहरूले कर्मचारी अभावका कारण सकिएन संहिताको नयाँ एक्सर्साइजमा छौँ केही हामीसँग प्राविधिक कमी कमजोरीहरू छन् भनेर उहाँले भन्नुभयो नि त होइन उहाँले त अब करारमा भए पनि कर्मचारी राखेर म धमाधम विकास गर्छु भन्नुभएको छ मन्त्रीले हस् थ्याङ्क्यु सो मच हस् थ्याङ्क्यु सो मच थ्याङ्क्यु सो मच हिम्मत सर हुनुहुन्थ्यो हामीसँग तारानगरबाट हामी कुराकानी गर्दैछौँ जनतासँग यतिखेर फेरि कोही जनता हाम्रो टेलिफोनमा हुनुहुन्छ उहाँलाई फेरि वेलकम गर्छ हेलो हेलो कोही हुनुहुन्छ सम्भवतः लाग्छ कोही हुनुहुन्छ हेलो काटिएको छ लाइन भनेर भन्दै हुनुहुन्छ फेरि कोही हुनुहुन्छ हेलो हेलो हजुर नमस्ते म्याडम
नमस्ते
अह यहाँको परिचय पाऊँ म्याडम कहाँबाट को बोल्नुभयो तातो बसमा रमाजी अब यो बजेटको कार्यान्वयन यहाँले हेरिरहनु भएको छ के भन्नुहुन्छ यहाँले किन बजेट कार्यान्वयन हुन सकिरहेको छैन के देख्नुहुन्छ कसको कमी कमजोरी देख्नुहुन्छ यहाँले तपाईँको टेलिफोनमा केही डिस्टर्ब आएको छ रमाजी तपाईँको कुरा हामीले बुझ्यौँ वास्तविक जुन जनताको अहिले सरकारको विषय बनाएको छ जनताको चासो छ हेर्नुहोस् स्थानीय सरकारको दोस्रो चौमासिक चलिरहेको छ अर्थात् झन्डै झन्डै आठ महिनामा उहाँहरू यतिखेर दौडिरहनु भएको छ अन्तिम कल आजका लागि म लिन्छु त्यसपछि विदा माग्छु किनभने यसपछि अर्को कार्यक्रमको सेटअप मिलाउनु पर्छ हेलो
हेलो
हजुर नमस्ते सर यहाँलाई स्वागत छ तातो बसमा
धन्यवाद
सर अब यो तपाईँले देखिरहनु भएको छ बजेटको कार्यान्वयनको मैले धेरै भनौँ न चर्चा परिचर्चा बहस गरिसकेको छु विज्ञहरूसँग पनि मैले धेरै पटक कुराकानी गरिसकेँ होइन मन्त्रीहरूसँग कुराकानी गरिसकेँ अब अलिकति ध्यान आकर्षण गराउन जनताको पनि दबाब आवश्यक पर्छ कि भन्ने लाग्यो कि देख्नु चाहिँ यहाँले कर्मचारीकै अभावका कारणले विकास हुन सकेन कि योजना छनौटमा उहाँहरूले काम गर्न सक्नु भएन कि या भनौँ उहाँहरूले भिजनै देखाउन सक्नु भएन के देख्नु छ मिन्द्राजी यहाँले
धेरै धेरै धन्यवाद नवराज सर तपाईँको यो कार्यक्रमले चाहिँ अलिक केही न केही अलिक जनतामा चाहिँ बुझ्ने मौका पाएको होला पाएको छ यसमा दुईवटा कारणहरू स्पष्ट देखिन्छन् सर एउटा त यिनीहरूको भिजन नै होइन तपाईँले भने जस्तै र आर्थिक समृद्धिको मुद्दा र निकाले जब डाक्टर बाबुराम भट्टराईले आर्थिक समृद्धिको मुद्दा निकालिसकेपछि त्यसको फोटोकपी गर्नको लागि र सस्तो लोकप्रियता कमाउनको लागि र गर्नको लागि यिनीहरूले त्यो नारा निकालेका हुन् त्यो आर्थिक समृद्धि वास्तवमै आउँछ कसरी र कहाँबाट सुरु हुन्छ यसका स्रोत साधनहरूलाई कसरी परिचालन गर्ने भन्ने कुरा यिनीहरूसँग पटक्कै कखरासम्म पनि परेका छैनन् एउटा कारण दोस्रो कारण यिनीहरू के हो भने राजनीतिक त्रुटि नै हो दोस्रो तेस्रो कारण के हो भने यिनीहरूको राजनीतिक नेत नै खराब भयो राजनीतिक नेत खराब कसरी हो भन्नुहुन्छ भने अहिले यो बजेटलाई कुनै पनि हालतमा चाहिँ त्यो पूर्ण गर्ने त्यसपछि अषाढ मसान्तको लास्ट लास्टतिर आउँछ अर्को आर्थिक वर्षको लास्ट लास्टतिर आएर त्यसलाई रकमान्तर गरेर ठुलो भ्रष्टाचार गर्ने र कार्यकर्तालाई पालन पोषण गर्ने भन्दा यिनीहरूको दोस्रो नेत देखिँदैन त्यो भएको कारणले यिनीहरूको राजनीतिक चाहिँ त्रुटि मैले कसरी भनेको भन्दा यिनीहरूको राजनीतिक इमान्दारी त यदि साँच्चै आर्थिक समृद्धि चाहिएको हो भने यिनीहरूले चाहेकै होइनन्, यिनीहरूले त खालि आफ्ना आसेपासे र दुई चारजना झुन्डहरूलाई र आफ्ना केही नाता गोताहरूलाई चाहिँ समृद्ध गराउने र फेरि अर्को चाहिँ चरणको चाहिँ कि चुनावको चाहिँ
भने उहाँहरूले कर्मचारीको अभाव भनेर जसरी उहाँहरू पङ्क्चिँदै हुनुहुन्छ नि अहिले, तपाईँलाई थाहा छ नि त राम्रोसँग मिन्दा चाहिँ, किनभने कर्मचारी छैन मैले कसरी काम गरौँ, हातखुट्टा बानिएको छ केन्द्रले कर्मचारी पठाएन भनेर उहाँहरूले तर्क दिँदै हुनुहुन्छ, यो तर्कलाई तपाईँहरू मान्न तयार हुनुहुन्छ हुनुहुन्न आम जनताले भन्नुहोस् त?
हामी मात्र होइन सर, यसलाई चाहिँ नि जनताले हास्यास्पद रूपमा भन्छ, अब सरकारले नै कर्मचारी अपुग छ भनेर चाहिँ नि जनतालाई भन्छ भने कहाँबाट ल्याइदिने त, अर्को भारतले पठाइदिने कि अमेरिकाले पठाइदिने कि, या त जनताले गएर उहाँको काम सरासरी जनताले गरिदिने? दुई तिहाईको सरकार उहाँहरूको छ, दुई अनि प्रत्येक चाहिँ नि छवटा चाहिँ नि स्टेटमा उहाँहरूको सरकार बनिरहेको छ, अनि कसलाई भन्दै हुनुहुन्छ चाहिँ नि यो कर्मचारी छैनौँ भनेर? यो हास्यास्पद कुरो हो र यो एउटा जनतालाई
थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच मिनराजी, मिनराजीले पनि फोन गर्नुभयो, मिनराज बडु हुनुहुन्थ्यो हामीसँग आजको यो तातो बसमा। हामीले खास गरी अर्थविद र राष्ट्रिय योजना आयोगका एकजना महत्त्वपूर्ण व्यक्तित्व, योजना आयोगका व्यक्तित्व हामीले सुशील भट्ट र त्यसै गरी आम जनतासँग खास गरी प्रदेश सरकारले गरिरहेको कामको प्रगति र यो काम हुन नसक्नुको पछाडिको कारण के होला, योजना छनौटका प्रक्रियाहरू के हुनुपर्थे, किन उहाँहरूले काम गर्न सकिरहनु भएको छैन, यावत प्रसङ्गमा हामीले कुराकानी गर्यौँ। आजको तातो बस हेरिदिनु भयो, सुनिदिनु भयो यहाँहरू सबैले, म धेरै धेरै धन्यवाद दिँदै आजको यो विशेष अङ्कबाट म पनि बिदा माग्छु। हवस् त, नमस्कार।
दाई, जाडोको लुगा हामीलाई पनि त किन्नु छ, कहिले किन्ने?
चिन्ता नले बहिनी, ओल्ड फेसन सप सधैँ छ नि, त्यहाँ त जाडो र गर्मी दुवै